قال الله سبحانه وتعالى وبالوالدين إحسانا وقال رسول الله صلى الله عليه وآله وسلم وهذه الحديث معذرت کے ساتھ عربی میں میں چلا گیا اور یہ حدیث جو میں بیان کرنے جا رہا ہوں یہ تمام امت مسلمہ کی جو مستند سمجھی جانے والی احادیث ہیں جیسے صحیح مسلم اور اسی طرح اہل تشیع میں جو قدرے مستند سمجھی جاتی ہے نہ کہ مکمل اصول کافی کے اندر موجود ہیں لہذا متفقن علیہ حدیث امت مسلمہ کے درمیان فرماتے ہیں اذا مات الانسان انقطع عنہ عمله الا من ثلاث صدقۃ جاریہ او علم ينتفع به او ولد صالح يدعو له. کئی مناسبتیں اکٹھی ہیں. میں اس سے پہلے قرآن مجید کی آیت ہے کہ فرمایا والدین کے ساتھ آپ احسان سے پیش آنا. لفظ احسان عربی زبان میں اور خاص کر قرآنک اصطلاح میں کہاں کیسے استعمال ہوا ہے اس کے لیے وقت نہیں ہے, لیکن باٹم لائن یہ ہے یا بہت شارٹلی اگر کہا جائے تو وہ یہ ہے کہ احسان کو ہم ذرا لیتے ہیں حقوق کے مقابلے میں. ایک مرتبہ ہوتا ہے کہ والدین کے حقوق ہیں, حقوق تو معلوم ہے کہ ہر کسی کے رائٹس ہیں اور ہر کسی کے حقوق کی رعایت کرنی چاہیے اور انسان کی پہچان اسی سے ہوتی ہے. یہ مسلمان و غیر مسلمان سب بالاخرہ کسی نہ کسی طریقے سے ایک دوسرے کے رائٹس کا خیال رکھتے ہیں, کیونکہ کمال کی بات نہیں ہے کہ والدین کے حقوق کا خیال رکھا جائے. اللہ سبحانہ و تعالی حق کی بات نہیں فرما رہے ہیں. ہم اور آپ کے پروردگار ہمیں حکم دیتے ہیں اپنے حبیب کے ذریعے سے کہ یہ قرآن قلب طاہر و مطہر حبیب اللہ و رسول اللہ و خاتم النبیین میں نازل ہوا کہ مولا علی علیہ السلام تعبیر کرتے ہیں اور یوں فرماتے ہیں کہ حضور پاک قرآن مجسم تھے اگرچہ آپ اور آپ کی پوری آل قرآن ناطق ہیں. تو یہ مولا کائنات کی تعبیر ہے, کان خلقہ القرآن. بہت شارٹ جملے میں فرمایا سراپا وجود مقدس و طاہر رسول اللہ قرآن تھا. لہذا فرمایا احسان سے پیشانا. احسان حق سے بڑھ کر ایک چیز ہے, یعنی احسان تب استعمال ہوتا ہے جب کسی کا حق نہ ہو اور نہ ہونے کے باوجود انسان اس کے حق میں اچھائی کرے. اس سے ایک سٹیپ اور بڑھیں اس آیت کو پیش نظر رکھ کر تو یوں سمجھا جائے کہ اچھائی کرنے کے لیے والدین کے ساتھ اچھے طریقے سے پیش آنے کے لیے انسان اپنے حق سے بھی درگزر کرے, چھوڑ دے, نظر انداز کرے. اگر اور آگے جانا ہے تو یوں ہے کہ والدین کی اچھائی کے لیے اور بہتری کے لیے انسان خود کو مشقت میں ڈالے, تکلیف میں ڈالے. اس لیے کہ دوسری جگہ اللہ نے فرمایا تھا ولا تقل لهما اف, اف نہ کہو. چہرے میں والدین کی کسی بات پر غصے سے چہرے میں لال پیلا رنگ بھی نہیں آنا چاہیے. ناگواری کا الفاظ میں نہیں, وہ تو انسلٹ ہے, وہ تو توہین ہے, وہ تو آپ نے لمٹ ہی کراس کر دیا, عظمت والدین کی لمٹ کراس کیا منہ سے کچھ کہا تو. چہرے میں بھی کوئی ایسا تاثر ریفلیکٹ نہیں ہونا چاہیے. ولو والد کی بات, والدہ کی بات کتنی کڑوی کیوں نہ ہو, کس حد تک پھر سہا جائے, کوئی باؤنڈری تو ہوگی نا. باؤنڈری یہ ہے کہ جب تک والدین اللہ کے حدود کی وائلیشن نہیں کرتے ولا تقل لهما اف. لیکن اگر اللہ نہ کرے کسی کے پیرنٹس بچے کو, یہ تو کبھی ہوتا نہیں مسلمانوں میں, تو انشاءاللہ نہیں ہوتا کہ بچے سے یہ ڈیمانڈ کریں کہ تم ایک ایسا کام کرو جس کا مطلب اللہ نے جس چیز کو منع کیا ہے وہ تم کر دو, यहां पे लिमिट खत्म हो जाती है। लिहाजा इस चीज को पे आज की 21वीं सदी में अल्हम्दुलिल्लाह आप लोग इसी तरह बच्चों की तरबियत कर रहे हैं और आप भी आने वाले अपनी जनरेशन को इसी तरह तरबियत करेंगे, लेकिन हमारी मुस्लिम सोसाइटी में, मुस्लिम उम्मा में ये रिश्ते अब जो है ना नाजुक डोर से जुड़ने लगे हैं, कहें ये डोर भी टूट चुकी है। बींग एक दीनी तालिबे इल्म के हमें आप जैसे नूरानी चेहरों और उम्मत मुस्लिमा से हमारा उठना बैठना रहता है, लिहाजा हमें बहुत सारी चीज़ों का पता होता है, लेकिन क्योंकि अमानत इलाहिया होती है इसलिए राज सीनों में दफन होते हैं और बड़ी तकलीफ़ देते हैं। माया की तीन चीज़ें ऐसी हैं जो इंसान के लिए फ़ायदेमंद हैं मरने के बाद भी, यानी इंसान जो फौत करके इस दुनिया से चला जाता है ज़ाहरी तौर पर, बल्कि यूं कहेंगे इंतकाल हो जाता है यानी मुंतकिल होता है इस दुनिया से एक बड़ी और वसी और अच्छी दुनिया में, जो कि इससे कई गुना ज़्यादा अच्छी भी है और वसी भी है, वहाँ मुंतकिल होकर वहाँ पे चला जाता है, शिफ्ट करता है वहाँ पर। उसके बाद फिर इस दुनिया से उसका बराह रास्त राबता नहीं रहता, यानी किस मीनिंग्स में, इस मीनिंग है कि आप कोई ऐसा अमल अंजाम दे कि बुरा है तो उसकी सजा उसे मिले, अच्छा है तो उसके लिए कोई नेकी शुमार हो जाए, वो खुद अब ये काम नहीं कर सकता है। इनकता अनिल अमल, यानी अब अमल आमाल से उनका राबता ख़त्म हो चुका है। लेकिन इसका मतलब ये नहीं है कि वो किसी जो है मौजूदात की तरह या किसी एनिमल या किसी दरख्त की तरह, किसी प्लांट की तरह ख़त्म हो गया और नाबूद हो गया और मिट गया, ऐसा बिल्कुल नहीं है। इंसान मिटने के लिए खलक नहीं किया खुदा ने, आसानी तकवीम कहा है, यानी मेरी नोबल जो क्रिएशन है वो इंसान है, सुपर क्रिएशन, नोबल आप जो भी कहें, अशरफ है कहा, अशरफ, अशरफ मखलूक है। ये मिटने के लिए नहीं आया इंसान यहां पर। इंसान को आप और हम इस मीनिंग्स में ना लें कि जैसे वो उसकी बॉडी है, वो पैकिंग और उसका जो है एक जाहिरी खोल है, ये खोल बदलता रहता है। आप मेडिकल साइंस को भी देखें तो पता नहीं हर कितने अरसे के बाद कितने हमारे टिश्यूज और सेल्स तब्दील हो जाते हैं और एक पूरा एक तकरीबन हम रिसाइकल हो चुके होते हैं ऑलरेडी। तो इंसान की हकीकत उसके जिस्म से नहीं है, इंसान की हकीकत उसका करेक्टर जो कि उससे उसकी रूह से रिलेटेड है, उससे ताल्लुक रखता है। और किरदार मरता नहीं है क्योंकि रूह मरती नहीं है। रूह के बारे में फरमाया एले बहेश के बारे में क्या आया कुरान मजीद में, खालिदीन फीहा बदा, हमेशा वहां रहेंगे। कोई लिमिट बताया है नहीं। हम फर्ज करें ये खालिदीन का मतलब क्या होगा, इतनी ज्यादा मल्टीपल वर्ड्स को यूज किया है एक ही बात को बताने के लिए, ये ताकीद कर रहा है ना यकीन हासिल हो जाए। खालिदीना यानी हमेशा, अबदा यानी हमेशा, खालिदीन फीहा अबदा, हमेशा हमेशा वहां रहेंगे। या हमेशा की कोई लिमिट है, 1 अरब साल, 2 अरब साल, 3 अरब साल? तो इंसान हमेशा रहने वाला है। एले जहन्नम के बारे में भी ये कहा, अजाब में रहेंगे खालिदीन फीहा अबदा, खासकर जो शिर्क करेंगे, जो कुफर इख्तियार करेंगे, जो जुल्म करेंगे अल्लाह के बंदों के ऊपर। तो लिहाजा इंसान मरने से नाबूद नहीं होता, इंसान मरने से फना नहीं होता, इंसान का जिस्म फना होता है। लिहाजा अब इस चीज को सामने रखें, मौत के तस्वुर को, मौत यानी इंतकाल, एक जगह से दूसरी जगह मुंतकिल हो गया, एक तंग और गुठन ज्यादा दुनिया से एक वसी दुनिया, एक बुरी दुनिया से अच्छी दुनिया में, एक खूबसूरत दुनिया में। फिलहाल तो यह बड़ी खूबसूरत लग रही है और डे बाय डे जो टेक्नोलॉजी तरक्की कर रही है, इंसान तरक्की नहीं कर रहा, मशीनों की तरक्की, इंसान की तरक्की मत समझना, मशीनें तरक्की कर रही हैं, हम तरक्की नहीं कर रहे हैं। बींग ए मुसलमान हमारी तरक्की का एक तरीकेकार बताया गया है। मोमिन के बारे में फरमाया साहेब ईमान हो तो आपका जो आने वाला कल है ना ईमान के हवाले से गुजरे हुए कल से अच्छा होना चाहिए, आपकी तरक्की है। आपकी गाड़ी बदले तरक्की नहीं है, आपका फोन बदले तरक्की नहीं है, आपका घर बदले तरक्की नहीं है, आपकी जॉब बदले तरक्की नहीं है, ये मशीनों ने तरक्की की है, वसाइल नकलिया ने, ट्रांसपोर्ट ने, हैं जहाजे नई मॉडल की आ रही हैं, टेक्नोलॉजी में तब्दीलियां आ रही हैं, इंसानी तरक्की तो नहीं है ना ये। ظاہر ہے ہمیں پٹی پڑھائی گئی ہے میٹریالسٹک اور لبرل تھیوریز کے ذریعے سے, تو ہم سمجھتے ہیں انسان ترقی کر گئے. انسان عرب مسلمان ہے تو انسان نے کہاں ترقی کی ہے؟ آپ انسان کی ترقی کو کیسے انڈرسٹینڈ کریں گے؟ کہاں سے انڈرسٹینڈ کریں گے؟ قرآن سے کہاں سے؟ حضور پاک کی کے فرامین اور آپ کے سیرت سے, اور کہاں ان کی پاک و طاہرہ آل اور اصحاب سے, اور کہاں سے لیں گے؟ قرآن سے لیں گے نا. تو قرآن مجید نے تو نہیں کہا کہ اگر آپ کا گھر ایک مرحلے سے مثلا ایک منزل سے تین منزلہ بنے تو یہ آپ کی ترقی ہے. نہیں کہا, ٹھیک ہے آپ کو ضرورت ہے چار بنا دو, کوئی مسئلہ نہیں ہے, لیکن آپ کی ترقی یہ نہیں ہے. مشینوں کی ترقی انسان کی ترقی نہیں ہے, ذہن میں رکھنا چاہیے. ایک بات تو یہ آ گئی. لہذا انسان مرنے سے گل سڑ کر نابود نہیں ہوتا. اس دنیا سے اس کے عمل کا رشتہ کٹتا ہے, لیکن سٹل یہاں پر کچھ چیزیں ایسی ہیں جو اس سے جڑی ہوئی ہیں. وہ اس حدیث کو بیان کرتی ہے جو صحیح مسلم میں 573 ایڈریس ہے اس کا, اور بخاری میں اور کچھ اور کتابوں میں, سنن ابن ماجہ میں بھی مل جائے گی, اور اسی طرح بخاری میں بھی, اور بہار الانوار میں بھی, تحفۃ العقول میں بھی مل جائے گی آپ کو. فرمایا اذا مات الانسان, انسان جب مرتا ہے یعنی اس کا جسم مرتا ہے, انسان کی حقیقت نہیں مرتی, انسان کی پہچان نہیں مرتی, انسان باقی رہتا ہے, وہ موت کے ذائقے کو چکھتا ہے, موت اس کو نہیں چکھتی ہے. میرے جو مستقل سامعین ہیں وہ جانتے ہیں قرآن مجید کی ان آیات کو ہم نے کئی بار مختلف زاویے سے تفسیر کی ہے. انسان موت کے ذائقے کو چکھتا ہے, جو چیز چکھی جاتی ہے وہ ختم ہوتی ہے, جو چکھتا ہے وہ ختم نہیں ہوتا. گلاس سے پانی اگر میں چکھوں تو پانی کم ہوگا, میں کم نہیں ہو جاؤں گا. کل نفس ان کہا, ہر انسان موت کو چکھتا ہے, نہ کہ موت آ کے انسان کو چکھتی ہے. ترجمے میں غلطیاں ہوتی ہیں یا مس انڈرسٹینڈنگ, وہ ہمارا قصور ہے, نہ کہ اللہ کے پیغام کا, نہ کہ جس قلب طاہر و مطہر پر یہ قرآن اترا اس کا. تو یہ ذہن میں رکھے. لہذا فرمایا دیکھیں آپ کی حقیقت سٹل اس دنیا سے جڑی ہوئی ہے تین چیزوں کے ذریعے سے, اور بھی ہیں لیکن اس حدیث شریفہ میں. نمبر ایک فرمایا علمہ الا, فرمایا صدقت جاریہ. نمبر ایک, ایک ایسا نیک کام, ایک ایسی نیکی جو کنٹینیو رہنے والی ہو. مثلا آپ نے ایک اسپتال بنایا ہے ضرورت مندوں کے لیے, مر کے چلا گیا انسان, اسپتال ابھی بھی ضرورت مندوں کی خدمت کر رہا ہے. ایک سکول بنایا ہے جہاں سکول کی ضرورت تھی, پینے کا صاف پانی نہیں تھا, جیسے ہمارے پاکستان میں بہت سے علاقوں میں, ہم سندھ کے بعض علاقوں میں گئے تھے, وہاں کی آبادی کا 60% ہیپیٹائٹس سی کے پیشنٹ تھے, ینگ ینگ لڑکے لڑکیاں. بھائی وجہ کیا ہے؟ پینے کا صاف پانی نہیں ہے. وہاں پر اگر فلٹر پلانٹ لگاتا ہے, انسان کا جسم گیا, انسان کے عمل کا یہاں سے رابطہ ختم, وہ فلٹر کا پلانٹ جو اس نے لگایا ہے یہ صدقہ جاریہ ہے, یہ جاری ہے. آپ اگر اور قریب جانا چاہتے ہیں, آپ اس کو صدقہ جاریہ کنسیڈر کرنے کے لیے زیادہ تیار نہیں ہیں, چلے اللہ کا گھر ہی بنا دیتے ہیں, مسجد بنا لیں, آپ کوئی عبادت گاہ بنا لیں, وہ قرآن مجید پرنٹ کرا دیں, ہدیہ کر دیں کسی کو, تو یہ جب تک رہے گا اس کا اجر و ثواب ملتا رہے گا. یہ انصاف الہی کے خلاف ہے کہ وہ ایک ایسی نیکی کرے جو جنریشن ٹو جنریشن, وہ نیکی کا فائدہ جنریشن ٹو جنریشن لیتی رہے, لیکن اس کے مرتے ہی اسے کچھ نہ ملے. یہ عدل الہی کے خلاف ہے, انصاف الہی کے خلاف ہے. لہذا یہ بہت ہی ایزی ٹو انڈرسٹینڈ ہے. فرمایا ایک ایسا صدقہ جو آپ انجام دیتے ہیں. میں بہت سی چیزیں ہیں, میں نہیں چاہتا ہوں زیادہ کوٹ کروں, مرحوم کے بچوں نے بتایا ہے, اللہ تعالیٰ نے اس مرحوم کو بہت توفیق دی تھی, یقین کریں دل صاف تھا. ہمارے فقہ جعفریہ میں زکات المال نہیں ہے, معاف کرنا مغیث بھائی, سمیا باجی اور برادر, معاف کر لینا میں, اور خاص کر آنٹی سے بھی میں معافی مانگوں گا جو ان کے لیے آخری لمحات تک, کیونکہ میں بہت سے واقعات کا میں عینی شاہد ہوں. وہ آنٹی اس ایج میں, وہ خود جو ہے نا ایک کہولت کے عمر میں ہیں, کس طرح جو ہے نا وہ ان کو کیئر کی شاید ضرورت ہے, لیکن وہ آہنی چٹان تھی. اللہ ان کو جزائے خیر دے. وَأَجْرُهُمْ عَلَى اللَّهِ وَأَجْرُهَا عَلَى اللَّهِ. یقین کریں کہ وہ جس طرح خدمت گزاری کر رہی تھی اس ایج میں, کس طرح जो है हर चीज़ का ख्याल रख रही थी, बारीक से बारीक चीज़ तक, सर के बाल और दाढ़ी की इस्लाह और नाखून से लेके छोटी से छोटी चीज़ तक। तो वो अपनी मिसाल आप है, और जाहिर है ऐसी चीज़ें जहाँ इंसान तारीफ के दो बोल बोल सकता है, दुआ के चंद जुमले कह सकता है, उसका जो हक है, जो अजर है, वो अल्लाह की ज़ात दे सकती है, अल्लाह का रसूल दे सकता है, आले रसूल दे सकते हैं, क्योंकि ये उनकी सीरत पर चलना है, उनकी तालीमात पर अमल दरामद करना है। मरहूम फिक्के जाफरिया में ज़कातुल माल नहीं है, बाकी ज़कात है, गंदुम पर, फलान पर, फलान पर ज़कात है, लेकिन करेंसी के ऊपर ज़कात नहीं है। आप जानते हैं पाकिस्तान में पूरी हिस्ट्री रही है इस मसले के अंदर, फिक्कुल माल नहीं है, इख्तलाफ भी है, बास फुकहा कहते हैं वो एहतियातन दे दो, मरहूम ज़कातुल माल दिया करते थे, और अपनी औलाद को भी उन्होंने ये सिखाया है। इस मसले पे मेरी बात भी, और भी बहुत सारी सिफात हैं। तो खुद मरहूम की जो औलाद है, क्योंकि अभी तक वो औलाद हमें साले नजर आ रही है, एतराफ करना चाहिए इंसान को जहां अच्छाई है वो बजाते खुद एक बहुत बड़ा सदक़े जारिया है, एक ऐसी औलाद की तरबियत की जो माशरे के मुफीद शहरी हैं, माशरे में अदल व इंसाफ के साथ जिंदगी गुजारना पसंद करते हैं, माशरे में अपना और दूसरों के जो है हुकूक की रियायत के साथ जिंदगी बसर करना चाहते हैं, न खुद गलत रास्ते पर जाना चाहते हैं, न किसी का सीधा रास्ता रोकना चाहते हैं, बल्कि अगर कोई गलत जाता है तो कोशिश करते हैं इखलाक को, अक्ल व मंतिक व दलील व हिकमत के दायरे में रहते हुए कि वो सीधे रास्ते की तरफ गामजन हो जाए, और उम्मीद है कि आने वाली अपनी औलाद को भी इसी तरह तरबियत की कोशिश करेंगे और ये फरीजा निभाते जाएंगे, बजाते खुद बहुत बड़ा सदका जारिया है। अगर यहाँ मरहूम की औलाद ना होती तो शायद मैं मज़ीद कुछ डिटेल में जा सकता था, क्योंकि इस फैमिली के ज़ाती तौर पर मेरे ऊपर भी बेबहा एहसानात हैं, वो उनके रूहानी दीनी इलाही जज्बात हैं। बहरहाल तो मैं ज़्यादा नहीं चाहूँगा कि वो कहें, मसला जाकर इंसान की जो है चापलूसी और इस तरह के मामलात में चला जाए, क्योंकि शैतान, अल्लाहुम्मा सल्ली अला मुहम्मद, क्योंकि शैतान बहुत बड़ा दुश्मन है हमारा, और ज़हन में रखो हुज़ूर पाक ने फरमाया था तुम्हारा सबसे बड़ा दुश्मन तुम्हारे पहलू में बैठा हुआ है, अद्दअदुविक नफ्सक अल्लती बैन जंबैक, सबसे बड़ा दुश्मन तुम्हारे पहलू में है, वो अंदर से भी भटकाता है, बाहर से भी भटकाता है, फिफ्थ सेंस से भी तुम्हें भटकाता है, अंदर से वसवसे भी ईजाद करता है। ये सूरह नास की जो आयतें हैं उसके बारे में क्या फरमाया है, अल्लज़ी युवस्विसु फी सुदूरिन नास, लोगों के दिलों में वसवसे डालता है, कौन डालता है, मिनल जिन्नति वन नास, वो शैतान रजीम भी और इंसान, ऐसे इंसान जो शैतान नुमा बन चुके हैं। बहरहाल तो फरमाया सदक़े जारिया, एक बड़ा सदक़े जारिया तो यही है। फिर फरमाया इल्मुन यंतफे बिही, वो इल्म, वो नॉलेज जो फायदेमंद हो इंसान के लिए, हर वो नॉलेज जो बंदे को अल्लाह के करीब करे वो फायदेमंद नॉलेज है। कुछ नॉलेज ऐसे है ना कि जो इंसान को इस दुनिया में सिर्फ चंद फायदे देते हैं लेकिन अल्लाह से दूर कर देती हैं। वो क्या एक शेर भी है कि पता नहीं, अल्लाह से करे दूर तो तालीम भी फितना, तो वो फितने वाली तालीम बाज़ औक़ात जो है बन जाती है। कोई भी नॉलेज ऐसी नहीं है जिसको हम कहें ये अल्लाह वाली तालीम है, ये गैर अल्लाह वाली तालीम है, सारी तालीम अल्लाह वाली है। अगर कुरान भी गलत नीयत के साथ सीखे तो गैर अल्लाह है। फिजिक्स, केमिस्ट्री, बायोलॉजी या आईटी या कोई भी तालीम सही नीयत के साथ पढ़े तो अल्लाह वाली है। अगर साइंसदान हो, साइंटिस्ट हो, या किसी भी एक सेक्शन के अंदर कोई भी प्रोफेशनल हो, अगर उसका प्रोफेशन उसे अल्लाह के करीब करता है तो ये तालीम इलाही है, नूरानी है, कुरानी है। अगर दूर कर दे तो वो इलाही गैर इलाही तालीम है। क्योंकि हम तालीम के अंदर क्या करते हैं, प्रिंसिपल ये है, ये रिपीटेड बातें हैं उन सामीन के लिए जो मुसलसल मुझे सुनते हैं, हम क्या कर रहे होते हैं नॉलेज के अंदर, क्या कर रहे होते हैं, या तो हम अल्लाह की ज़ात के बारे में पढ़ते हैं या अल्लाह की सिफात के बारे में पढ़ते हैं। अल्लाह खालिक है, पूरी कायनात उसकी तख्लीक है, उसकी तख्लीक पर रिसर्च करना गैर खुदाई कैसे हो सकता है, गैर इलाही कैसे हो सकता है, अल्लाह से कट के कैसे हो सकता है। आप पहाड़ों पर रिसर्च कर रहे हैं, आप पानी पे कर रहे हैं, आप जमीन पे कर रहे हैं, आप स्पेस में चले जाते हैं, आप कहीं भी जाते हैं, कुछ भी करते हैं, तो ये अल्लाह की तखलीक के ऊपर रिसर्च करना है ना, अल्लाह की मखलूक के ऊपर रिसर्च करना है ना, तो आपने कैसे इसको अल्लाह से काट दिया, ये कैसे हो सकता है? इसलिए हम कहते हैं साइंस विदाउट अल्लाह सही नहीं है, साइंस विद अल्लाह, अल्लाह के साथ। ठीक है, आप बिग बैंग थ्योरी का नजरिया एज ए रिसर्च आप ठीक है अपनाएं, रिसर्च करें, लेकिन जब आप कायनात को खुदा से काट के रिसर्च करेंगे तो ये शैतान बन जाएगा। ये तालीम वही है जो मजहब से करे या अल्लाह से करे दूर, तो तालीम भी फितना, फिर औलाद भी, अमलाक भी, जागीर भी फितना, वगैरह वगैरह। तो लिहाजा ये समझने की जरूरत है, इल्म जनरल नॉलेज इल्म नहीं है। थोड़ा सा डीपली जाएं, टाइम है मेरे पास जी, बस चंद मिनट आपके लूंगा। एक बात जहन में रखें, अंबिया का काम क्या था, नबी आए हैं क्या करने के लिए। मसलन मौला अली अलैहिस्सलाम का ये मशहूर जुमला है कि फरमाया कि मैं आसमान के रास्ते जमीन से ज्यादा जानता हूं, या और भी बहुत सारे इस तरह के जुमले और कलिमात मौजूद हैं, तो उसके मुख्तलिफ इंटरप्रिटेशन और तशरीहात और पता नहीं क्या क्या किया जाता है। ठीक है, अपनी जगह में वो सब अच्छी हो सकती हैं। क्या मौला अली अलैहिस्सलाम हमें स्पेस टेक्नोलॉजी सिखाना चाह रहे थे कि जब फरमाया मैं आसमान के रास्तों को ज्यादा समझता हूँ और जानता हूँ? क्या हमें सितारों में जाने के लिए, प्लूटो में जाने के लिए वगैरह, मरीख पे जाने के लिए ये हमें बताना चाहते थे कैसे रॉकेट बनाओ, कैसे जाओगे, ऑक्सीजन की जरूरत है या नहीं है, स्पेस में किस तरह के हालात होंगे, क्या एनवायरमेंट, ये सिखाना चाह रहे हैं मौला अली अलैहिस्सलाम? ये तो हमने खुद कर दिया बगैर सिखाए, ये तो साइंसदानों ने किया। हो सकता है उनको एक क्लू कुरान से मिला हो, तालीमात मोहम्मद वाले मोहम्मद से मिला हो, लेकिन बलाखरा उन्होंने अपनी कोशिश करके पहुंचे तो हैं। तो इसमें नया क्या है अल्लाह के बंदो, इसमें ऐसी क्या चीज है? नबी जो तशरीफ लाए हैं, इन नबियों के पास जो तालीम है कि कुरान मजीद सूरह जुमा से लेकर जगह जगह पर फरमाता है कि ये नबी आए हैं, युअल्लिमुकुम व युज़क्कीकुम, युअल्लिमुहुल किताब वल हिकमा वगैरह वगैरह, ये सारी तालीम कौन सी तालीम है, किस किस्म की तालीम है? ये वक्त नहीं है कि जाएं और एक एक हिस्से को लॉजिकल तरीके से आपके साथ बहस किए, क्योंकि आज दुनिया लॉजिकल है। यूमिनून बिलगैब, ठीक है, वो हम गैब पर ईमान रखते हैं, हम कहते हैं कि रखते हैं कि नहीं रखते हैं, वो हर कोई अपना अपना देखे कितना। उसूल तो ये है यूमिनून बिलगैब, ईमान वालों की पहचान, पहली आइडेंटिटी यूमिनून बिलगैब है, फिलहाल गैब पर ईमान होने का एतराफ है, रखते नहीं रहती जगह है। तो कौन सी तालीम देते हैं? कुरान मजीद फरमाता है वयुअल्लिमुकुम मा लम तकू तअलमून, एक और जगह फरमाया वलम तकूनू तअलमून, दोनों का मतलब यह है कि जहन में रखो आपको उस चीज की तालीम देने आए हैं जिसे आप सिर्फ और सिर्फ अपनी खुदादादी इलाही अल्लाह की जानिब से ताकरदा सलाहियतों के बलबोते पर आप वहां तक एक्सेस नहीं कर पाते हैं, रसाई आपकी नहीं हो सकती है, उसकी तालीम देने के लिए आए हैं। जब मौला अली अलैहिस्सलाम फरमाते हैं नहजुल बलागा, जो उनकी मशहूर किताब है, सैयद रज़ी ने इकट्ठा कर दिया और पूरा कलाम भी नहीं है, काट पीट कर जो उनको अच्छा लगा उसको उस किताब में डाला है, ये जहन में रखें एज ए नॉलेज। तो उसमें फरमाया कि मैं आसमान के रास्तों को ज्यादा समझता हूं, मतलब क्या है? ये आसमान है, ये नीली सिकाई की बात नहीं फरमा रहे हैं, स्पेस की बात नहीं फरमा रहे हैं, मरीख की बात फरमा रहे हैं, ये तुम खुद भी कर सकते हो, टाइम लगेगा लेकिन करोगे। मैं तुम्हें मलकूत उस समावाती वाला अर्ज तक पहुंचा सकता हूं, मैं तुम्हारी रूहानी ऐसी तरबियत कर सकता हूं कि तुम अल्लाह के अशरफ मखलूकात अहसनुल खालिकीन के हैं, क्या है, आसन तकवीम बन जाओ और नतीजे में तुम फरिश्तों से ऊपर चले जाओ, क्योंकि तुम्हारा असल स्टेटस वो है। ये मलकूत तक रसाई आप लेबोरेटरी में एक्सपेरिमेंट के थ्रू नहीं कर सकते हो, ये मलकूत तक रसाई आप जो है जनरेशन टू जनरेशन जितनी भी आप जमीन खोदें या आसमान में चले जाएं, नॉट पॉसिबल बाबा, आप कर ही नहीं सकते हैं। आप जाके बिग बैंग किसी थ्योरी में फंस जाएंगे, आप किसी होल में फंस जाएंगे, आप किसी और थ्योरी के अंदर फंसेंगे, कुछ अरसे के बाद रियलाइज हो जाएगा सॉरी यार ये थ्योरी या तो कंप्लीटली सही नहीं थी या थोड़ा इधर उधर हो गया था, वंस अगेन दोबारा रिसर्च कर देते हैं। तो ये जहमतें आप यहां पर करें, क्योंकि ये कायनात मैंने खल्क इसीलिए किया कि आप रिसर्च करो, खोदो, निकालो अपनी सहूलत की चीजें, जरूरत की चीजें पैदा करो टाइम टू टाइम जो भी रिक्वायरमेंट है। लेकिन अगर आप ये सारा कुछ बगैर किसी खालिको मालिको राजिक को पेश नजर रखते हुए करते हैं तो ये सारी मेहनत आपकी रायगा चली गई है। लेकिन किसी खालिक के तसव्वुर के साथ, युमिनूना बिल गैब के साथ, इस कंसेप्ट के साथ कि इस कायनात का कोई खालिक है, अगर करते हैं तो ये इबादत आलिया है। डॉक्टर कल्ब सादिक मरहूम, अल्लाह उनको जजाए खैर अता करे, मैं बहुत ही स्टूडेंट था कराची में, उनके अशरे चल रहे होते थे तो हम जाते थे, वो कुरान और साइंस को लेकर काफ़ी अच्छी बातें करते थे। तो उसमें एक जुमला कहते थे, कि अगर आप अल्लाह की रजा के लिए सुबह सवेरे उठते हैं, अपने घर से निकलते हैं और कहते हैं परवरदिगारा मैं चाहता हूँ मेरा जिस्म तंदुरुस्त रहे ताकि तेरा अच्छा बंदा बन सकूँ, लिहाजा दौड़िया कुर्बतन इलल्लाह, दौड़ना शुरू कर दें, ये भी सवाब है, ये भी इबादत है। सलवात बर मोहम्मद व आले मोहम्मद। लिहाजा क्योंकि आज एक तरफ जहां 28 रबीउल अव्वल हस्ब तारीख उम्मत मुस्लिमा के दरमियान 3 तारीखों की बात आई है, 2 रबीउल अव्वल, 12 रबीउल अव्वल, 28 सफर, हुजूर पाक की रहलत के अय्याम हैं। दूसरी तरफ करबला के असीरों के वापस मदीने मुनव्वरा तशरीफ आवरी के अय्याम हैं और वहां पर एक खास कैफियत के अय्याम रहे सन 61-62 हिजरी में। और तीसरी जानिब अल्लाह के रसूल के नवासे सैयद शबाब अहले जन्ना में से इमाम हसन मुश्तबा अलैहि सलाम की शहादत के भी अय्याम हैं। लिहाजा मैं उनका जो है एक कलाम जो है पढ़ना चाहूँगा। इमाम हसन मुश्तबा अलैहि सलाम इसीलिए बार बार फरमाते थे कूनू अवईअतुल इल्म व मसाबीहुल हुदा, देखें आप जो है ना इल्म के खजाने बन जाओ, और ये इल्म ऐसा होना चाहिए कि ये दूसरों के लिए और अपने लिए हिदायत का चराग बन सके। अगर आपने ऐसा इल्म हासिल किया, ऐसी डिग्री हासिल कर ली कि खुद अपना रास्ता भी खो बैठे, दूसरों को भी गुमराह कर दिया, तो ये इल्म फायदामंद नहीं रहा, ये इल्म नूर नहीं रहा, ये इल्म आपके लिए सिरात मुस्तकीम नहीं बना, ये अल्लाह से आपको दूर कर गया। साइंस को इस तरह पढ़ो कि ये जहन में नहीं आए, ये परसेप्शन क्रिएट ना हो जाए कि ह्यूमन डिफिनेशन ये है कि एक इंसान टॉकिंग एनिमल है और उसका जो ओरिजिन है वो डार्विन की एवोल्यूशनल थ्योरी के बेस पर बंदर उसके आबाओ अजदाद है। इस तरह अगर थ्योरी अगर पढ़ेंगे और यकीन हासिल करेंगे तो ये नतीजे में क्या हो जाएगा, खुदा से दूर हो जाओगे, स्पेस में चले जाओगे, मलकूत समावात में अगर जाना है तो उस उलूम के पीछे जाना होगा जो मोहम्मद और आले मोहम्मद सिखाते हैं आपको, जो कुरान मजीद सिखाता है। लिहाजा ये सारे साइंस तहकीकात अगर आप खालिको मालिको राजिक को मद्देनजर रखते हुए हासिल करेंगे तो ये चीज़ें आपकी रिसर्च, आपका एक्सपेरिमेंट आपको अल्लाह के करीब करेगा। आप कहेंगे जनाब आर्टिफिशियल इंटेलिजेंस का दौर आ रहा है, पता नहीं कायनात अब होने क्या जा रही। मैं भी इस्टोनिया में था और मैं देख रहा था रोबोट वहाँ पर डिलीवरी कर रहे हैं, पूरा मुल्क पता नहीं स्मार्ट टेक्नोलॉजी के अंदर लिपटा हुआ है वगैरह। आइंदा क्या होने जा रहा है प्लान्स, वहाँ यूनिवर्सिटीज़ के मैंने बाज़ दौरे किए जो PhD वहाँ पर कर रहे हैं IT के अंदर उनके साथ, तो उन्होंने जो चीज़ें मुझे बताई उसके बाद मैंने कहा इसके दरमियान अल्लाह कहाँ है, खालिक कायनात कहाँ है। कह रहे नहीं आगा साहब वो तो हम तजुर्बा कर रहे हैं यहाँ पर। मैंने कहा अल्लाह के ऊपर भी तजुर्बा कर रहे हैं? आप समझते हैं अल्लाह आपकी लेबॉरेटरी और आपके टेलीस्कोप के या माइक्रोस्कोप के नीचे आ जाएगा तब आपको यकीन आ जाएगा? लिहाजा हर वो नॉलेज जो अल्लाह से हट के होगी क्या नतीजा निकलेगा? फिर उसी शेर की तरफ बढ़ते हैं कि कहा अल्लाह से करे दूर तो तालीम भी फितना, औलाद भी अमलाक भी जागीर भी फितना। लिहाजा अजीज वो पैगाम आज का ये है। मैं बस एक जुमला अर्ज करूंगा, बहुत अच्छे मसाइब भी पढ़ लिए और बहुत अच्छे कलाम सारे हमारे हजरात ने पढ़ लिए, मैं बस सिर्फ एक जुमला अर्ज़ करना चाहता हूँ जो असल में हज़रत अली अलैहिस्सलाम की मुबारक गोद में हुजूर पाक का سر طاہر و اطہر و مبارک تھا آخری لمحات میں. اور حضور پاک جو ہے ظاہر ملک الموت اجازت مانگ رہے تھے حضور پاک سے کہ اے اللہ کے حبیب کیا مجھے اجازت دیتے ہیں کہ اللہ کے حکم کے وجہ سے میں آپ کے دروازے پر آیا ہوں. لیکن ظاہر ہے کہ رضا رسول رضا اللہ ہے, تو بغیر مرضی رسول میں کوئی حرکت نہیں کر سکتا کیونکہ یہ بھی اللہ کا حکم ہے. اللہ کے رسول نے اللہ کے حبیب نے ہو سکتا ہے ظاہر اجازت دی ہوگی, انالائسس ہیں ہمارے, اور اللہ کے رسول ظاہری طور پر دنیا سے پردہ کر جاتے ہیں. ظاہر ہے گھر میں انسان ہے, فطرت میں جذبات ہیں, فطرت میں احساسات ہیں. اللہ نے ان جذبات اور احساسات کو رکھا ہے تاکہ وجود انسان کمپلیٹ ہو جائے. انسان کوئی روبوٹ کا نام نہیں ہے کہ دکھ اور تکلیف کا احساس اور اس کا اظہار نہ کرے, خوشی کا احساس اور اظہار نہ کرے. تو روبوٹ ہے, وہ کوئی مشین ہو سکتی ہے, انسان نہیں ہو سکتا. اس لیے آپ دیکھتے ہیں بڑے بڑے نبی حضرت ابراہیم و اسماعیل و تمام انبیاء کو آپ دیکھیں, ان کے واقعات کے اندر یہ فطری جذبات آپ کو نظر آتے ہیں یا نہیں آتے ہیں؟ ظاہر ہے جب اللہ کے حبیب پردہ کر جائیں, گھر کے اندر سوگ اور دکھ اور غم و اندو اور حزن کا ماحول پیدا ہو گیا. حسنین علیہ السلام بکا کرنے لگے, آپ کی بیٹی کائنات کی سیدہ فاطمہ زہرا سلام اللہ علیہا گریہ کرنے لگی. خود مولا کائنات بہت سخت حزین تھے اور دکھی تھے. اس کے بعد کچھ یہ ناجر بلاغہ کے اندر ہے, مرثیے جیسے الفاظ پڑھتے ہیں, فرماتے ہیں وَلَوْلَا أَنَّكَ أَمَرْتَ بِالصَّبْرِ وَنَحَيْتَ عَنِ الْجَزْعِ لَأَنْقَذْنَا إِلَيْكَ مَا شُؤُونَ. فرماتے ہیں بھی ابھی وَأُمِّي يَبْنَ رَسُولِ اللَّهِ, حضرت علی علیہ السلام فرماتے ہیں میرے ماں باپ آپ پر فدا ہوں اے اللہ کے رسول, اگر آپ نے مجھ سے صبر کا نہیں کہا تھا نا, خدا کی قسم میں اتنا گریا کرتا کہ آنسو ختم ہو جاتے میرے اندر. بے خدا میں اتنی فریاد کرتا, اتنا بکا کرتا کہ شاید تاریخ میں کسی نے اس طرح بکا نہیں کیا ہوگا. لیکن ظاہر ہے ذمہ داریاں نبھانی ہیں, خاص احکامات دیے ہیں. فرماتے ہیں اللہ کے رسول آپ کے چلے جانے سے پتا ہے نا وہ سلسلہ کٹ چکا ہے کہ پوری کائنات بھی اگر جاتی ہے نا تو اس سے کوئی فرق نہیں پڑتا ہے ہمیں. کہہ رہے وہی کا سلسلہ کٹ گیا, وہ وہی جو دین کو لے کر آتی تھی, وہ جبریل امین جو دینی احکام لے کر آتا تھا, وہ وحی رسالی وحی نبوت کا سلسلہ کٹ گیا ہے. اب کہاں سے حدیث قدسی کہاں سے آئے گی, اب آیتیں کہاں سے آئیں گی, اب اللہ کے پیغام ہم تک کیسے پہنچیں گے؟ یا رسول اللہ, بعض جگہوں میں فرماتے ہیں کہہ رہا ہے کہ یا رسول اللہ مجھے یتیمی کا احساس ہو رہا ہے. اللہ اکبر, یہ مولا علی وہ ہیں جس کی شان میں حضور پاک نے فرمایا یہ باب مدینہ العلم ہے. خود مولا علی نے فرمایا مجھے اللہ کے رسول نے علم سکھایا, علمنی رسول اللہ الف بابن, مجھے جو ہے ہزاروں علم کی شاخیں اور دروازے سکھایا, ہر شاخ و دروازے نے مزید شاخیں نکالی. اتنی عظمت و جلالت کے باوجود مولا علی علیہ السلام حضور پاک کے سامنے جب تشریف لاتے ہیں اور کوئی سوال کرتا ہے تو فرماتے ہیں انا عبد من عبید محمد, ارے بھائی میں تو محمد کے غلاموں میں سے ایک غلام ہوں نا. اللہ اکبر, آج مولا علی علیہ السلام کے لیے آسان نہیں ہے, اور سب سے بڑھ کر آپ کی بیٹی کے لیے سب سے زیادہ تکلیف دہ تھا. ظاہر ہے یہ نیچر ہے ہر بیٹیوں کے لیے والد کا جانا. بیٹیاں ویسے بھی پتہ نہیں کیا اللہ کی شان ہے والدین کے قریب ہوتی ہیں. حضور پاک بھی اس دنیا سے جانے سے پہلے دکھی ہوتے تھے بعض معاملات میں, بہت سارے معاملات ہیں, بس میں اشارہ کر رہا ہوں آپ کی زحمت تمام کرتا ہوں. ان میں سے ایک مسئلہ آپ اپنے نواسے امام حسین علیہ السلام کے حوالے سے, ہمارے بھائی مرثیہ میں بھی پڑھ رہے تھے کہ عجیب تھا. بس دیکھیں میں آپ کی زحمت ختم کر رہا ہوں, دو منٹ مجھے دے دیجیے گا. دیکھیں عجیب ہے, امام حسین علیہ السلام حسنین علیہ السلام چھوٹے ہیں, بچے ہیں. حضور پاک, یہ تمام مسلمانوں کی کتابوں میں ہے, حضور پاک ممبر پہ خطبہ ارشاد فرما رہے ہیں. اتنے میں امام حسین علیہ السلام جو کہ اس وقت ظاہری طور پر بچہ ہیں مسجد میں تشریف لے آتے ہیں. انیوژول طریقہ, وہ اللہ کے حبیب اتنے باادب تھے, اتنے ڈسپلن والے تھے کہ اپنے جوتوں और अपने कपड़ों तक के भी नाम रखा हुआ था। नहीं कहते थे मेरे जूते लाओ, मेरी जूती दे दो, नालेन, किसी के कुछ नाम, अपने गोड़ों के नाम रखे थे। कहते यार रिस्पेक्ट करो इन चीजों की भी, इतने बाअदब थे। खुलुकुन अजीम कहा, इसीलिए कहा कि अखलाक आपके जरिए पहचाना जाएगा, नहीं है कि आप अखलाक पर फायज हैं। ऐसे नहीं कि अखलाक कोई कुर्सी है, रसूलुल्लाह उस पर बैठे, नहीं, आप हैं कि दुनिया भर के अखलाक को पहचाना जाएगा, उसका मैयार आपकी जात है। ये कुरान फरमा रहा है इन्ना काला खुलुकिन अजीम के अंदर। और मौला अली सलाम फरमाते कान खुलुकुहु कुरान, ये रसूल मेंबर पे खुतबा रोकते हैं, खुद मेंबर से तशरीफ ले आते हैं और आगे बढ़ते हैं और अपने नवासे इमाम हुसैन अलैहि सलाम को अपनी गोद में उठाते हैं। बाज़ औक़ात ऐसा होता था कि मस्जिद में बैठा कोई सहाबी तबर्रुकन एहतरामन जो भी हो आगे बढ़ता था, आवाज देते थे यबना फलान दऊहु हाज़ा इब्नी वनाखुदुहु, कह रहे थे कि ए फलानी छोड़ दो, ये मेरा बेटा है, मैं खुद उठाऊंगा इसे। मेंबर पे लेके जाते थे, खुतबा रुका हुआ है, अनयूजुअल तरीका है, खुतबा रुका हुआ है और इमाम हुसैन अलैहि सलाम के सीने के यहां से बटन खोलना शुरू कर देते थे। ये पूरी कमीज के बटन खोलते थे, बच्चा है इमाम हुसैन सब, सीने से बोसा लगाते थे, ये बोसा लगाते लगाते गले में सरौन में बोसा लगाते थे और पहलू में बैठा कर खुतबे को कंटिन्यू करते थे। हो सकता है उस वक्त लोग ना समझें, ये नाना और जो नवासे की प्यार और मोहब्बत का एक इंसानी जज्बा करार दिया, जो भी था, लेकिन ये बाद में जाकर 50 साल बाद समझ में आया। क्यों? कि इस मस्जिद में बुजुर्ग हो सकता है फोत कर गए हों, लेकिन बच्चे भी हैं जो हुजूर पाक के खुतबे को शायद अंडरस्टैंड ना करते हों, लेकिन इस एक्शन को तो समझ रहे हैं ना, ये तो इनकी मेमोरी में रहेगा ना, याद रहेगा या नहीं रहेगा। हुजूर पाक उम्मत के बच्चों को समझा रहे हैं, देखो बच्चों आप मेरे खुतबे उसके अंदर इल्मियत को आप नहीं समझते हो, अंडरस्टैंड नहीं करते हो, तो मेरा ये जो अनयूजुअल एक्शन है ये तो आपके जहन में रहेगा ना, कि आप जैसा बच्चा मेरा नवासा था, उसको मैंने उठाया, पहलू में रखा, मेंबर पे ले गया, उसके सीने की कमीज को खोला, सीने से लेकर गले तक बोसा लगाया। सन 61 हिजरी में आप लोगों की उम्रें कम से कम 48-42 तक हो जाएंगी, बाद की उम्रें मुख्तलिफ होंगी, उस वक्त ये याद तो रखोगे ना कि ये मेरा वो नवासा है कि जब शिमर मलून उनके नजिस कदम उठाकर मेरे नवासे के पाक और ताहिर सीने पे रखेगा तो उस वक्त याद तो करोगे ना, अरे अल्लाह का रसूल, जब यजीद तख्त पर शराब के नशे में मस्त मेरे नवासे के दांतों के साथ बांस की लकड़ी से खेल रहा होगा, उस वक्त तो याद आ जाएगा ना तुम लोगों को। ये फरमा रहे हैं, इसीलिए आखिरी जुमला, इसीलिए इमाम हुसैन अलैहिस्सलाम अल्लाह के हबीब के ये महबूब नवासे ने उस आखिरी लम्हात में कि आपके दोनों चश्मे मुबारक में खून आया था, पेशानी पे पत्थर लगा था, कहीं पर नेजा पेवस्त हो चुका था, इसलिए आप देख नहीं पा रहे थे, इतने में अपने सीने के ऊपर एक दबाव महसूस किया। अजीजों मैंने वादा किया कि मैं सख्त मसाइब नहीं पढ़ूंगा, बस मैं चाहता हूं आप जरा किताब में जाके ना मैयत के अहकाम पढ़ें, बस मैं इशारा कर रहा हूं। सीने में उस आलम में दबाव महसूस करते हैं, आवाज देते हैं, तुम कौन हो भाई, तुम हो कौन? फिर एक जुमला इरशाद फरमाते हैं, याद कीजिए मस्जिद नबवी को, लकत इर्तकैत मुर्तकबन अजीमा, अरे कितनी बड़ी तुम गुस्ताखी कर बैठे हो, तुमने कितनी बड़ी गुस्ताखी की है, तुम जानते हो तुमने किस जगह अपना नजिस पांव रखा है? तालमा युकब्बलहु रसूलुल्लाह, अल्लाह के हबीब मेरे इस सीने का बोसा लिया करते थे, मेरे इस गले का बोसा लिया करते थे, जिस पर तुम्हारा जो है नजिस खंजर कुछ देर में चलने वाला है। परवरदिगारा तेरे हुजूर दस्त बदुआ होते हैं, परवरदिगारा अपने हबीब और उसकी पाक व ताहिर आल के सदके में, परवरदिगारा सैयदुश शुहदा सैयद शबाब अहलिल जन्ना अल्लाह के हबीब के महबूब नवासे इमाम हसन और इमाम हुसैन अलैहिस्सलाम के सदके में, परवरदिगारा हमने सूरह यासीन की तिलावत की, कुरान मजीद की तिलावत की, उम्मुल किताब फातिहतुल किताब सूरह हम की कराअत की तिलावत की, हम तेरे गुनाहगार बंदे हैं, लेकिन परवरदिगारा परवरदिगारा हम तुझे तेरी जात का वास्ता देते हैं, तुझे तेरी रहमत का वास्ता देते हैं। तूने वादा किया है परवरदिगारा कि मैं गफ्फार हूँ, मैं रहमान हूँ, मैं रहीम हूँ, आपको आपकी सिफत रहमानियत और रहीमियत और गफ्फारियत का वास्ता, آپ کو آپ کی صفات جلال و جمال کا واسطہ، پروردگار آپ کو آپ کے بھیجے گئے سارے نبیوں کا واسطہ اور خاتم النبیین رحمت للعالمین محمد مصطفیٰ کا واسطہ، ان کی پاک و طاہر آل کی قربانیوں کا واسطہ، پروردگارہ پروردگارہ اس تمام کے اجر و ثواب کو حاضرین کے مرحومین، کنجوسی نہیں کرنی چاہیے ثواب کو پہنچانے میں، حاضرین کے مرحومین اور بالخصوص پروردگارہ ہمارے مرحوم و مغفور مبارک انکل کی روح کے لیے ایصال فرما، پروردگار اپنی رحمت واسعہ میں انہیں جگہ عنایت فرما، پروردگارہ انبیاء و اولیاء کی خدمت میں انہیں جگہ عنایت فرما، پروردگارہ سید و شہداء امام حسین علیہ السلام کے لیے خاص جو ہے ایک خاص قسم کی عقیدت تھی، ایک خاص قسم کا ولولہ تھا مرحوم کے لیے، پروردگارہ امام حسین علیہ السلام کی ڈیوڑی اور آپ کی جو ہے چوکھٹ کے غلاموں میں سے ایک غلام اسے قرار دے، پروردگارہ پروردگارہ ہم گناہگار بندے ہیں، ہم خطا کار ہیں تیرے بندے، پروردگارہ لا الہ الا اللہ محمد رسول اللہ علی و ولی اللہ، پروردگارہ ہم تیری وحدت وحدانیت کا کلمہ پڑھتے ہیں، کلمہ گو ہیں، گناہگار ہیں، آپ غفار ہیں، ہم خطا کار ہیں، آپ رحیم ہیں، آپ کریم ہیں، آپ بخشنے والے ہیں، آپ نے فرمایا میں بخشتا ہوں، میں معاف کرتا ہوں، یا عبادی الذی اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ، میری رحمت سے مایوس مت، ہم مایوس نہیں ہیں پروردگارہ، مولا علی نے فرمایا دعائے کمیل میں یا من سبقت رحمتہ غضبا، اے وہ پروردگار، وہ میرے رب جس کی رحمت اس کی غضب پر پہل کرتی ہے، پروردگارہ ہم اس رحمت کے متلاشی، ہم اس رحمت کے تلاش میں ہیں، اس رحمت کی التجا کرتے ہیں، گناہگار بندوں پر اپنی رحمت کا نزول فرما، محتاج ہیں، فقیر ہیں، اسیر ہیں، تو غنی ہے، تو حمید ہے، تو عطا کرنے والا، بخشنے والا، ہم مانگنے والے، ہم تیری دروازے کے گدا، ہم حقیر، ہم ذلیل تیری بارگاہ کے حضور، تیری عظمت کے سامنے، یہ دعا پڑھ رہا ہوں، امام زین العابدین علیہ السلام کی دعا کا ترجمہ ہے، پروردگارہ تو کریم، تو عظیم، تو رب الجلال والاکرام، میں تیرا حقیر و ذلیل و پس پندہ ہوں، کیا ایک عظیم ہستی ذلیلوں پر رحم نہیں کرتی ہے، اس کی حاجتوں کو پورا نہیں کرتی ہے، اس کی مرادوں کو قبول نہیں کرتی ہے، اے میرے رب تجھے تیری عزت و جلالت کا واسطہ اور چوتھے امام زین العابدین کی اس دعا کا واسطہ، اس امام کا واسطہ، ہم سب کی مرادوں کو اپنی درگاہ میں قبول و مقبول فرما، جتنے بھی یہاں پر حاضرین و حاضرات ہیں، مائیں بہنیں ہیں، بچے ہیں، جوان ہیں، بزرگ ہیں، پوری امت مسلمہ یہاں توحید کے ماننے والے یہاں پر موجود ہیں، تیرے حضور سر بسجود ہونے والے موجود ہیں، اے میرے رب، اے میرے خالق، اے میرے مالک و رازق، اگر تیرا کوئی بندہ پریشان ہے، یقیناً یہ پریشانی تجھے قبول نہیں ہے، بس اپنی رحمت کا نزول فرما، ان کی پریشانیوں کو دور فرما، ایک شخص نے التماس دعا کہا ہے، پروردگارہ اپنی رحمت واسعہ اور اپنے کرم وجود و سخا کے ذریعے سے اس کی جو بھی مشکلات ہیں، جو بھی حاجات ہیں، جو بھی التجا ہے، اپنی درگاہ میں قبول و مقبول فرما، تمام اسلام کے شہداء جنہوں نے اپنی جانیں راہ حق میں فدا کی ہیں، اور تمام وہ شخصیات مشرق و مغرب، شمال و جنوب میں جو تیرے دین کی خدمت کر رہی ہیں مخلصانہ، ان کو مزید استقامت عنایت فرما، ان کی خدمات میں مزید توفیقات خیر میں اضافہ فرما، اور اس شہر کے اندر جتنی بھی امت مسلمہ کے لوگ رہتے ہیں، مخصوصاً جو اس نورانی مجلس کے اندر موجود ہیں، اپنے حفظ و امان میں انہیں جگہ عنایت فرما، ہماری صفوں میں اتحاد، بھائی چارگی، محبت، پیار، دوستی، ایک دوسرے کے لیے اخلاص، ایک دوسرے کے لیے ہمدردی رکھنے کی توفیق عنایت فرما، ربنا تقبل منا انک انت السمیع الدعاء، صلوات بر محمد و آل محمد، صلی علی محمد و آل